यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका उपलक्ष्यमा विशेष समारोहको आयोजना। आवाजविहीनहरूको आवाज बन्न र गणतन्त्रलाई संस्थागत गर्न रेडियो नेपालले सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ चान सिनावात बीच भेटवार्ता। संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा आउँदा दिनमा सहकार्य बढ़ने दुवै देशका प्रधानमन्त्रीको विश्वास। थाइल्याण्ड र नेपाल बीच 8 समझदारी पत्रमा हस्ताक्षर र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु। समाचार अब विस्तारमा। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्नो 75 स्थापना दिवस एवं हीरक महोत्सव आज विशेष समारोहको आयोजना गरी मनाएको छ। विशेष समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभयो। राष्ट्रपति पौडेलले आफ्नो सेवा गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै प्रभावकारी रूपमा अगाडि बढ़ने विश्वास व्यक्त गर्नुभयो।
प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ। यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको छ। यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरूपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार संचार माध्यमको दायित्व हो। नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको छ। राष्ट्रिय एकता र समग्र विकासका लागि विश्वसनीय, गुणस्तरीय, अग्रणी राष्ट्रिय प्रसारण माध्यमको रूपमा रेडियो नेपालले आगामी दिनमा अझै प्रभावकारी तवरले काम गर्ने नै छ भन्ने विश्वास गर्दछु।
राष्ट्रपति पौडेलले स्वतन्त्रताको नाममा हिंसा, आगजनी र तोड़फोड़ कदापि स्वीकार हुन नसक्ने बताउनुभयो।
केही दिन अगाडि काठमाण्डुमा भएको घटनाको क्रममा जनधनको जुन क्षति भएको छ त्यसप्रति म गहिरो दुःख व्यक्त गर्दछु। नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाह स्वतन्त्रता प्रदान गरेको छ। तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ। यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो। संविधानको यो व्यवस्था मर्म र भावना भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य हुने छैन।
समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बदलिदो परिस्थिति अनुसार आफ्नो दायित्व पूरा गर्न रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रलाई सर्वव्यापी बनाउँदै देश र जनताप्रति उत्तरदायी भएर अगाडि बढ़ने बताउनुभयो।
रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा रूपान्तरित भएको छ र योगिन महत्वको यो दायित्व पूरा गर्ने बदलिदो परिस्थितिको यो चाहिँ दायित्व पूरा गर्ने काममा रेडियो नेपालले आफ्नो प्रसारणको क्षेत्रलाई सर्वव्यापी बनाउनेछ। त्यसैलाई यसले आफ्नो प्राथमिकता दिएको छ। हामी यसको एकाउन्टेबिलिटी टु द पिपुल, टु द नेसन, देश र जनताको लागि यसले आफ्नो उत्तरदायित्व पूरा गर्ने, जनता र देशप्रति उत्तरदायी भएर चाहिँ काम गर्ने यसको आफ्नो लक्ष्य छ। 142 भन्दा बढी जात जातिका मानिसहरू बसोबास गर्ने ठाउँ, 124-125 भन्दा बढी भाषाभाषीहरूले बसोबास गर्ने ठाउँ, भाषाभाषीहरू बस्ने ठाउँ यो नेपाल, त्यस्तै सांस्कृतिक विविधता, धार्मिक विविधता र भौगोलिक रूपमा पनि विविधताले युक्त भएको यो नेपालमा विविधता बीचको एकताको सूत्रको रूपमा स्थापित रेडियो नेपालले आगामी दिनमा विविधताभित्र एकताको खोजी गर्ने, विविधताभित्र समानताको खोजी गर्ने र विविधताभित्र समावेशी सिद्धान्तको आधारमा अगाडि बढेर यसले आफ्नो चाहिँ कार्यक्रमहरू अगाडि बढाउनेछ भन्ने कुरा हामी सबैलाई विश्वास छ।
सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपालले निर्माण गरेको विरासतलाई अझै उचाइमा लैजानका लागि दृढ़ताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै बदलिदो परिस्थिति अनुसार नागरिकलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ़न सधैं लागिरहने बताउनुभयो।
पीएसबीको पहिलो नारा मध्येमै एउटा सर्वव्यापकता हुन्छ, सबैलाई पहुँच, सबैको बीचमा पहुँच पुर्याउने हो र त्यो पहुँच पुर्याउँदाखेरि विषयवस्तु पनि लोकतन्त्रको निम्ति नागरिक केन्द्रित भएर यसले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। हामी त्यसको निम्ति एकदमै बढी प्रतिबद्ध छौं। हामीले पीएसबीका अन्तर्राष्ट्रिय मान्यताहरू र राष्ट्रिय अभ्यासको आधारमा प्राथमिकताहरू निर्धारण गरेका छौं। हिजो हामी जुन किसिमबाट गरेका थियौं त्यसले पुगिरहेको छैन, अब नयाँ ढंगले अगाडि बढ्नुपर्नेछ। पीएसबीको मान्यतालाई स्थापित गर्नको निम्ति अगाडि बढ्नुपर्नेछ। त्यो गर्नको निम्ति पनि यो आफ्नो भित्रको पंक्तिलाई पनि म आग्रह गर्न चाहन्छु।
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल का नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालले 74 वर्ष पूरा गर्दा सामाजिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक र सांगीतिक सबै क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा नागरिक प्रतिको दायित्व पूरा गर्न सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल निरन्तर अगाडि बढ़ने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका अवसरमा स्थापना गरिएको हीरक स्तम्भको अनावरण गर्नुभएको थियो। समारोहमा राष्ट्रिय स्रष्टा सम्मानबाट गायकहरू रामकृष्ण दुवाल र नन्द्रकृष्ण जोशीलाई ताम्रपत्र 51,000 रूपियाँ नगद सहित सम्मान गरिएको छ। यसै गरी वरिष्ठ संगीतकारहरू रत्न बिहोशी, मोहन प्रसाद जोशी र रत्ना कुमारी गुरूङलाई स्रष्टा सम्मानबाट सम्मानित गरिएको छ। यस्तै उत्कृष्ट कर्मचारीहरू दान सिंहेर, नीलकण्ठ आचार्य, अर्जुन यादव, टंकनाथ खनाल र बालिका मादेललाई पुरस्कृत गरिएको छ भने उत्कृष्ट स्थानीय संवाददातामा कैलालीका ईश्वर साउदलाई पुरस्कृत गरिएको छ। समारोहमा रेडियो नेपालमा 25 वर्ष सेवा अवधि पूरा गरेका 22 जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरिएको छ। रेडियो नेपालले हीरक महोत्सवका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत संगीत प्रतियोगिता 2081 प्रथम हुनुभएका प्रेस राई, द्वितीय हुनुभएका दीपिका श्रेष्ठ र तृतीय हुनुभएका पूर्ण बहादुर विकलाई क्रमशः 40,000, 30,000 र 20,000 रूपियाँ नगद सहित प्रमाण पत्र प्रदान गरियो। यसै गरी प्रतियोगितामा उत्कृष्ट संगीतकार चण्डी प्रसाद काफले र उत्कृष्ट रचनाकार होम नेपानेलाई 25,000 नगद रूपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 स्थापना दिवसका अवसरमा रेडियो नेपालको मुखपत्र झनकार र रेडियो नेपालको 75 वर्ष 101 स्रष्टा नामक पुस्तक सार्वजनिक गरिएको छ। यस्तै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75 स्थापना दिवसका अवसरमा रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालयमा पनि विभिन्न कार्यक्रमको आज आयोजना गरी हीरक महोत्सव मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमणबाट नेपाल र थाइल्याण्ड बीचको आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनु भएको छ। थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पे थोङ थान सिनावातसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा सहकार वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री सिनावातलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र छिट्टै उहाँको नेपाल भ्रमण हुने विश्वास पनि व्यक्त गर्नुभयो। यस्तै संयुक्त पत्रकार सम्मेलनमा थाइल्याण्डका प्रधानमन्त्री सिनावातले नेपालमा हवाई र पर्यटनका क्षेत्रमा आफ्नो देशका तर्फबाट लगानी र सहभागिता वृद्धि हुने बताउनुभयो। यसअघि नेपाल र थाइल्याण्ड बीच विभिन्न 8 समझदारी पत्रमा हस्ताक्षर भएको थियो। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सरकारी तौरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा 2 समझदारी भएको छ भने गैर सरकारी क्षेत्रबाट विभिन्न 6 विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसैबीच थाइल्याण्डका राजा बजीरा लोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित 6 बिम्स्टेक समिटको पूर्व संध्यामा आज इण्डियन फाउण्डेशनद्वारा आयोजित 3 बिम्स्टेक डायलगलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले बिम्स्टेक जनताका आशा अपेक्षा र समस्याका काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्ने जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमा प्रेरणाको स्रोत बनेको बताउनु भएको छ। बाँकेको कोहलपुरमा आज अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र अघि बढ़ाउन संसदीय समितिलाई अनुरोध गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा मन्त्री गुप्ताले नदीजन्य तथा खानीजन्य निर्माण सामग्रीको नियमन र व्यवस्थापन गर्दै क्रसर तथा बालुवा प्रशोधन उद्योग दर्ता नियमन खारेजी तथा कर वा शुल्क जस्ता विषयमा अन्यलता स्पष्टता कायम गर्न विधेयक ल्याइएको जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका संस्थापक नेता तथा प्रतिनिधि सभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ। सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। उहाँको उपचारको क्रममा मंगलबार 76 वर्षको उमेरमा निधन भएको थियो। काठमाण्डुको तीनकुनेको घटनामा ज्यान गुमाएका दुईजनाको परिवारलाई सरकारले जनही 10 लाख रूपियाँ राहत दिने भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा आज बसेको गृहमन्त्री स्तरीय बैठकले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सबिन महर्जनको परिवारलाई जनही 10 लाख रूपियाँ राहत दिने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि उप कुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन शुरू भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उप कुलपति र 18 न्यूज सम्मेलन शुरू भएको हो। सम्मेलनमा नेपाल, भारत, चीन, कम्बोडिया, जर्मनी, जापान, लाओस, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भियतनामका विज्ञ तथा अध्येताको सहभागिता रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु भएको छ। उत्तरी गाजाको जवालियामा विस्थापितहरूको आश्रय स्थल भएको आक्रमणमा 9 बालबालिका सहित 19 जनाको मृत्यु भएको जनाइएको छ। इजरायली रक्षा मन्त्री इजरायल काटजले गाजामा ठूलो सैन्य कार्यवाही गर्ने घोषणा गर्दै सेनाले प्यालेस्टाइनी क्षेत्रको ठूलो भाग कब्जा गर्ने बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको थाई चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेड बीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि सम्बन्धी सहकार्यका लागि समझदारी भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणको क्रममा बुधबार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र थाई बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल कुलले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो। समझदारीले नेपाल र थाइल्याण्ड बीच व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि दुई देशबीचको व्यापारिक सहकार्यलाई थप बलियो बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास महासंघले गरेको छ। समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष ढकालले नेपाल र थाइल्याण्ड बीच लगानी एवं व्यापार विस्तारको थप ढोका खुलेको प्रतिक्रिया व्यक्त गर्नुभयो। त्यसै गरी बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुल बलकुलले थाई व्यवसायी नेपालसँग लगानी र व्यापार विस्तार गर्न इच्छुक रहेको बताउनुभयो। त्यसै गरी नेपाल उद्योग परिसंघ सीएनआई र थाई उद्योग महासंघ एफटीआई बीच लगानी प्रवर्धन तथा सहकारी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र एफटीआई का अध्यक्ष क्रियकाई थेनु कुलले हस्ताक्षर गर्नुभयो।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
मिल्स कप इण्डो नेपाल टी20 क्रिकेट प्रतियोगिताको चौथो संस्करण आगामी चैत 23 गतेदेखि 30 गतिसम्म हुने भएको छ। विराटनगर जुड मिलको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका समान 6 टोलीले सहभागिता जनाउने आयोजकले जानकारी दियो। प्रतियोगितामा भारतको दिल्ली युथ क्लब, हाई पावर पर्फर्मेन्स क्रिकेट एकाडेमी पटना, प्रशान्त क्रिकेट क्लब जुगबनी, डिजायर क्रिकेट क्लब पूर्णिया, बिहार क्रिकेट क्लब र मुन क्रिकेट एकाडेमी फार बिरगंज तथा नेपालका होराइजन क्रिकेट क्लब, विराटनगर सिराहा क्रिकेट क्लब, झापा जिल्ला क्रिकेट क्लब, आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकाडेमी, सिद्धार्थ स्पोर्टिङ क्लब नेपाल र साबिक विजेता वाराणसी विराटनगरले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा प्रशान्त क्रिकेट क्लब र होराइजन क्रिकेट क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजेता टीमले 2,01,000 रुपियाँ सहित ट्रफी प्राप्त गर्नेछ। यसै गरी उपविजेताले 1,01,000 रुपियाँ प्राप्त गर्नेछ। बाँसबारी क्लबलाई पराजित गर्दै वीरगंज युनाइटेडले शहीद स्मारक बी डिभिजन लीगमा दोस्रो जित हात पारेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही, बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको हीरक महोत्सवका उपलक्ष्यमा विशेष समारोहको आयोजना। आवाजविहीनहरूको आवाज बन्न र गणतन्त्रलाई संस्थागत गर्न रेडियो नेपालले सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको विश्वास। प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ चान सिनावात बीच भेटवार्ता। संस्कृति, पर्यटन, शिक्षा, ऊर्जा लगायतका क्षेत्रमा आउँदा दिनमा सहकार्य बढ़ने दुवै देशका प्रधानमन्त्रीको विश्वास। नेपाल र थाइल्याण्ड बीच 8 समझदारी पत्रमा हस्ताक्षर र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 19 जनाको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।